नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी मनोज विष्टसँगै म अच्युत किमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृङ्खलामा हामी एउटा नियात्रा लिएर आइपुगेका छौं। प्राध्यापक डाक्टर विष्णु यस राईको भिएनामा 3 महिना शीर्षकको नियात्रा हामी वाचन गरेर सुनाउँछौं। भिएनामा 3 महिना 2014 जनवरीदेखि अप्रेलसम्मको प्रसङ्गलाई उहाँले यसमा लेख्नुभएको छ। प्राध्यापक डाक्टर विष्णु यस राईको भिएनामा 3 महिनाको वाचन अब सुरु हुन्छ। प्रथम गाँसे मक्सिका पात अर्थात पहिलो गाँसमै माखो भने चाहिँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नासाथ के थाहा पाइयो भने टर्किस एयरलाइन्स 3 घण्टा विलम्बित छ। बिहानको 5 बजे पौषको कठ्याङ्ग्रिने जाडोमा थुरथुर काम्दै ट्याक्सीको गुरुजीलाई सामान्यभन्दा 4 गुणा बढी 1100 रुपियाँ तिर्दाको सुमधुर फलको स्वाद विदेश भ्रमणमा जाने धेरै साथीहरूलाई थाहा भएको हुनुपर्छ। त्यसको वर्णन नगरौं। बनारसको मोदक जसले खायो ऊ पछुतायो, जसले खाएन ऊ पनि पछुतायो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विलम्बले गर्दा लोद्दर लागेर इस्तान्बुलबाट पनि 3 घण्टा ढिलो उडेर स्थानीय समयअनुसार 7:45 पुग्नुको साटो 10:45 भिएना विमानस्थल पुगियो। विमानस्थलबाट सहर जान सँगै टाँसिएको रेल स्टेसनमा पुग्दा सुनसान रहेछ। मान्छे त के माखो पनि छैन। गोरखपुर रेल स्टेसनलाई झलझली सम्झे मान्छेको घुइँचो ठेलमठेल पोका पुन्तरा आसपास फिजिएका फोहोर कतै देखिएन। बिडी सिगरेट मानव शरीर विभिन्न प्रकारका परिकार अनि गाईवस्तु र मान्छेका गोबरहरूका मिश्रित चर्को गन्ध पनि थिएन। न त बलिउडको सुरिलो गीत, ससाना नानीहरूका पञ्चम आलापमा क्रन्दन अनि गरम चाय ताजा समोसे आदि कर्णप्रिय ध्वनिहरू नै सुनिए। न्यास्रो लाग्यो। समय तालिका बोर्डमा यसो हेरे रेल आउन 5 मिनट बाँकी रहेछ। 2 मिनट बाँकी छँदा मान्छेहरू भट्टाभट्ट आउन थाले र प्लेटफर्म टन्न भयो। ठिक समयमा गाडी आयो, ठिक समयमा हिँडिहाल्यो। सबथोक घडीको सुई अनुसार चल्दो रहेछ। समयलाई लिएर समयसँगै हिँडेर नै यिनीहरूले यति धेरै विकास गरेको होला। सिटमा बसेर एकछिन घोरिए, यति धेरै समयको दास हुनु राम्रो हो त। हामी त समयमा यिनीहरूभन्दा अघि छौँ। हामी 2071 छौँ जबकि यिनीहरूले बल्ल 2014 पाइला टेकेका छन्। भए तापनि हामी विकासमा किन पछि छौँ? फेरि विकास भनेको के हो? प्रष्ट रूपमा देखिने यी ठूल्ठूला भवन, फराकिला सडक, मसनीको अत्याधिक प्रयोग आदि नै विकासका द्योतक हुन् भने हामी नेपालीले कम विकास गरेको जस्तो मलाई लाग्दैन। विकास भनेको भौतिकभन्दा बढी मानसिक हुनुपर्छ जस्तो लाग्छ। मानसिक विकास बिनाको विकास आत्माविहीन शरीर जस्तै हो। शरीर त छोप्नुभयो मूल्यवान वस्त्रहरूले, तर आत्मा त नाङ्गै छ प्रभु। पुग्नलाई त गन्तव्य पुग्नुभयो हजुर, तर हिँडाइ त बाङ्गै छ प्रभु। गलत समयमा बिहान आएछु। जनवरी र फरवरी महिना अत्यन्तै चिसो। यहाँ आएको 15 दिन भइसक्यो, अहिलेसम्म सूर्यनारायणको दर्शन भएको छैन। आकाश सधैँ धुम्म, रिसले मुख फुलाएर बसेकी श्रीमती जस्तै। सडक छेउमा मायालाग्दो गरी लहरे उभिराखेका पत्रविहीन वृक्षहरू, भोकले हाडचाम भएका पशुपतिका अर्धनग्न भिखारीहरू जस्ता, चराहरू कता लुके कता, निर्वाचित भइसकेका हाम्रा नेताहरू जस्ता। एक दिन छाडी एक दिन हिउँ पर्छ, सिमलका भुवा उडे जस्तै मेरो मन त्यसरी नै उड्न थाल्छ। म आफ्ना तरल भावनाहरूलाई शब्दबद्ध गर्ने प्रयास गर्दछु। आकाश धुम्म छ, बर्फिलो हावाले मृत्यु गीत गाउँछ, निशब्द उभिएका छन् नाङ्गा रुखहरू, सूर्य बाहिर निस्किन डराउँछ, हृदयहीन पाषाण भवनहरू आकाशिएका छन्, पर्खेर बसेका छन् खाली बेन्चहरू पार्कमा, बाक्ला मोटा अभुरकोटहरू हतारिँदै हिँड्छन् सडकका पेटीहरूमा। जिन्दगी बाँचेको छ भित्र झिलिमिली बारमा, मृत्यु रमाएको छ बाहिर शैताम्य संसारमा। आफ्नो अध्ययन अनुसन्धानको क्रममा भियना विश्वविद्यालयमा तीन महिनाको लागि आएको 20 दिन बितिसकेछन्। युरोपको अति प्राचीन विश्वविद्यालयहरूमध्ये एक भियना विश्वविद्यालय 1465 शताब्दीमा जन्मिएको र छ हाम्रो देशको सबैभन्दा पुरानो तथा सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालयभन्दा 6 शताब्दी जेठो। गोथिक स्थापत्यकालमा निर्मित विश्वविद्यालयको यो विशाल मुख्य भवन पर्यटकहरूको लागि आकर्षणको केन्द्र हो। यो भवन यहाँको संसद भवन राट हाउससँगै उभिएको छ, ज्ञान विज्ञानले राजनीतिलाई खबरदारी गरे जस्तो। यी दुई अत्यन्त महत्वपूर्ण केन्द्रहरूलाई एउटा सानो पार्कले छुट्याएको छ, मानौ ज्ञान विज्ञान र राजनीतिको सम्बन्धको दूरीलाई संकेत गरे जस्तो। यस्तो प्राचीन र गौरवशाली विश्वविद्यालयमा अनुसन्धानकर्ता जसलाई यहाँ साइन्टिस्ट भनिँदो रहेछ, भई काम गर्ने सौभाग्य पाएकोमा गर्वले मेरो छाती गमक्क फुलेर आयो। दुईवटा हात्तीसँगै छिर्ने विशालकाय प्रवेशद्वारबाट मुख्य भवनभित्र प्रवेश गरेपछि एकछिन अलमल्ल परे। चारैतिर बाटो छ, दाहिने लागेर केही पर पुगेर बायाँ मोडिँदा एउटा अद्भुत संसारमा पुगे। करिब 20 फिट फराकिलो बाटोको दुवैतर्फ मानव प्रस्तर मूर्तिहरू समान दूरीमा स्थापित छन्। नजिक गएर हेर्दा थाहा भयो ती पाषाण मूर्तिहरू विश्वविद्यालयमा अतुलनीय योगदान गरेका प्राध्यापकहरूका प्रतिकृतिहरू हुन्। दर्शन, विज्ञान, कला एवं सङ्गीतका ती महापण्डितहरूका माझमा उभिनु मलाई साह्रै असजिलो लाग्यो। 60 देखि लिएर 250 वाटका विभिन्न रङका बिजुली बत्तीहरूको चहकिलो प्रकाशको अगाडि मट्टी तेलको टुकीको धुवाँसरीको पिलपिली रोशनीको के काम। त्यहाँबाट फुत्त उम्केर भागे। यहाँका प्राध्यापकहरू कति अध्ययनशील, आफ्ना विषय सम्बन्धी ज्ञान र अनुसन्धानमा कति समर्पित, फेरि कति विनम्र, विद्या ददाति विनयम। हाम्रा पूर्वीय पुर्खाहरूले गाउँदै गए पनि त्यसको पालना र उदाहरण यहाँ मात्र देख्न पाइयो। जहिले देख्छु पढिराखेको भेट्छु कि अनुसन्धानको तर्जुमा गरिराखेको पाउँछु। स्वदेशमा हामी प्राध्यापकहरूलाई अध्ययन अनुसन्धान गर्ने फुर्सदै छैन अथवा सोको लागि वातावरण छैन। कहिले सङ्घको काममा कुद्नु परेको छ भने कहिले सङ्गठनको मिटिङ एटेन्ड गर्नु परेको छ, फुर्सद कहाँ पाउनु। संविधान सभाको सम्बन्धमा प्रवचन कहिले दिनु परेको छ भने कहिले मानवाधिकारको बारेमा कार्यशाला गोष्ठी चलाउनु परेको छ, फुर्सद कहाँ पाउनु। अङ्ग्रेजीको उखान ज्याक अफ अल ट्रेडर्स मास्टर अफ नन सम्झिन्छु। फुर्सद पाइहाल्यो भने पनि तेस्रो स्तरको राजनीतिका कुरा अर्थात् को कुन राजनेताको नजिक छ, कसको नियुक्ति कहाँ र कसको सोर्सले हुँदैछ आदि रमाइलो वार्तालापको साटो पढाइ लेखाइ जस्तो निरस र अनुपयोगी विषयवस्तुलाई किन कोट्याउनु। यहाँका र हाम्रा विद्यार्थीमा पनि त्यही फरक देख्छु। यहाँ त नाक कान र छेड्ने मुन्द्री केटाहरू र ओठ र नाइटो छेड्ने नाइट्री केटीहरूले पनि अध्ययन गरेकै पाउँछु। सतसत नमन छ यिनीहरूको आफ्नो कामप्रति समर्पणको भावलाई। विश्वविद्यालय भवन भ्रमण 1-2 घण्टामा सम्भव नहुने देखेपछि म बाहिर आएँ। यी दुई महत्वपूर्ण भवनका साथसाथै यो परिसर विभिन्न सङ्ग्रहालयहरू, नाट्यशालाहरू एवं अत्यन्त प्राचीन गिर्जाहरूले भरिएका छन्। एउटा नाट्यशालामा महान बेलायती नाटककार सेक्सपियरको 4 विश्वविख्यात त्रासिदीहरूमध्ये एक किङ लियरको मञ्चन भइराखेको छ। हेर्ने लोभ लागे पनि मञ्चन जर्मन भाषामा भइराखेको हुनाले लोभी मनलाई जनतन थामेर अघि बढे। यहाँको सङ्ग्रहालय परिसर त संसारकै सबैभन्दा ठूलाहरूमध्ये एक मानिन्छ। 90,000 स्क्वायर मिटर क्षेत्रफलमा विस्तारित छ यो सङ्ग्रहालय परिसर, जसभित्र 10 वटा आँगन र त्यस आँगनका वरिपरि वास्तुकला, चित्रकला, स्थापत्यकला, सङ्गीत र अरू के हो विशाल सङ्ग्रहालयहरू छन्। साथै सांस्कृतिक कार्यक्रमहरूका लागि 4 रङ्गमञ्चहरू पनि यसै आँगनभित्र छन्। यसका अतिरिक्त अरू छुट्टै सङ्ग्रहालयहरू पनि छन्। संसद भवनदेखि सङ्ग्रहालयतर्फ जाँदा बीचमा फोक्स गार्डन भन्ने सडकका दुवैतर्फ उभिएका रुखहरूले पारिसको स्वाजे इलिजेको झझल्को दिन्छ। यति धेरै भवनहरू छन् तर कहीँ पनि च्यापिएको वा निसासिएको अनुभव हुँदैन, बरु असीमिततामा हराएको अनुभूति हुन्छ। सङ्ग्रहालय र विश्वविद्यालय परिसरका त के, यहाँका सबै ठाउँहरू निकै फराकिला छन्। राखेला सडकमा चम्किला कारहरू सुइँय चिप्लिन्छन्। सडक छेउको साइकल पथमा युवा युवतीहरू सर र साइकल हुँट्याउँछन्। फुटपाथमा पैदल यात्रीहरू निर्धक्क सरासर हिँड्छन्। कसैले कसैको बाटो मिच्दैन। काठमाडौँका सडकहरू सम्झे कुनै विशालु सर्पको चालमा दायाँ बायाँ गर्दै हुइकेका मोटरसाइकलहरू, अनैतिक र गैर कानुनी तवरले पैसा कमाएर रातारात धनी भई धनमदमा कसैलाई नटेर्ने गरी हिँडेका जस्ता कुदेका माइक्रोहरू, छोराछोरीले वास्ता नगरेका वृद्ध र अशक्त आमा बुबा जस्ता बिस्तारै अड्की अड्की गुडेका ठेलागाडीहरू, अनि अत्यधिक मदिरा सेवन गरेर घोक्रो सुक्ने गरी कराउने जडिया जस्ता कार, ट्रक, बस आदिका हर्नहरू, कोही पनि छैन यहाँ त। मलाई गृह विरहले च्याप्न थाल्यो। युरोपमा सबै थोक ठुलो, ठुल्ठुला घर, फराकिला सडक, ठुल्ठुला गाडी अनि मान्छे पनि अग्ला अग्ला। आफ्नो स्ट्यान्डर्ड नेपाली हाइट 5 फिट 3 इन्च भएको अरे। बजारतिर पछि कपडा त के किन्नु, यसो हेर्न जाँदा पनि डिपार्टमेन्टल स्टोरको चिल्ड्रेन सेक्सन अर्थात् बालक विभागमा जानुपर्ने। अर्को प्रशंसनीय कुरो चाहिँ यहाँको शान्ति सुरक्षा हो। स्वदेशमा गाउँ त के, सहर बजार पनि सानो बालकका आँखा झैँ साँझ पर्नासाथ झिमिक्क बन्द भइहाल्छन्। काठमाडौँमा पनि ठमेल बाहेक अन्य क्षेत्रहरू 8 बजेपछि चकमन्न हुन्छ, तर यहाँ 11 बजी रातिसम्म त मै डर छोडेर पनि बरालिएको छु। शान्ति सुरक्षाले गर्दा नै हुनुपर्छ। महिला र युवती कन्याहरू जतिसुकै राति पनि अफिसका काम सकेर वा रमाइलो गरेर हिँडिराखेका देख्न पनि सकिन्छ। हामी पुरुषहरूभन्दा कुनै पनि कुरामा, कुनै पनि क्षेत्रमा कम छैनौँ भन्ने देखाउनलाई यिनीहरू पुरुषको अनुकरण गर्छन्। लवाई, खवाई, बोलाई र हिँडाई, यहाँसम्म कि सोचाइ पनि पुरुष चाहिँ गर्छन् कि क्या हो। गोरी, अग्ली, खैरी, पातली, मृगनयनी, गोनयनी, क्याटवाक गर्न सक्ने, सानी सुन्तली, सुनौली ग्याम्पी, चुपचाप बस्ने वा अविरल वर्षा झैँ नरोकिने, हर क्षेत्रमा दिन्छन् पुरुषलाई चुनौती। तर हे युरोपियन युवती, कलीको कोमलता अलिकति, अलिकति लथाको लचकता, सङ्गीयको सङ्गीतको लयात्मकता अलिकति, अलिकति नृत्यको मादकता चाहिँदैन र? जोहीका कलीहरू क्याक्टस किन बन्नु छ र? वास्तवमा पश्चिमाहरूले आविष्कार गरेको क्याटवाकमा म त कुनै सौन्दर्य पाउँदिन। अप्राकृतिक रूपले शरीरका विभिन्न अवयवलाई हल्लाउँदै हिँड्नुमा के सौन्दर्य? बिरालोको हिँडाइ त क्याटवाकभन्दा कहाँ हो कहाँ बढी आकर्षक ताल र लयमा हुन्छ। हाम्रो पूर्वीय सौन्दर्य शास्त्र अनुसार सुलक्षणा सुन्दरी हिँड्दा पानीमा राजहंस हिँडेको आभास हुन्छ, अथवा गजगामिनी जस्तो ढलक मलक गर्दै हिँडेको जस्तो मादक। यस्तै हिँडाइ सुन्दरी एलेभियाको थियो अरे, जसको हिँडाइलाई सेक्सपियरले हेभन वाक्स अन दि अर्थ भनेर वर्णन गरेका छन्। आजकलका युवतीहरूका क्याटवाक जसले स्वर्ग त धरतीमा ओर्लिँदैन, बरु सारा धरती नै हल्लिन थाल्छ। सेक्सपियरले देखेको भए कुनै के लेख्ने होला। मलाई सम्झना छ बिए अनर्सको कक्षामा पोपको काव्य रेप अफ द लक अर्थात् केसको बलात्कार पढाउँदा गुरुले भन्नुहुन्थ्यो, 18औं शताब्दीमा युवतीहरू दिनमा कतिपटक मूर्छा पर्थे, त्यसैबाट उनी कत्तिको कमनीय छिन् भन्ने कुरा थाहा हुन्थ्यो अरे। जो जति बढी मूर्छित हुन्थे उनीहरू उति नै बढी कोमल र कमनीय मानिन्थे। आजका युरोपका युवतीहरू कोमलता भनेको दुर्बलताको पर्याय भएको छ। नारीले पुरुषसँग काँधमा काँध मिलाएर हिँड्नु ठिक हो, राम्रो हो, तर त्यसका लागि पुरुष जस्तै देखिनु, हिँड्नु, आनी बानी र व्यवहार गर्नुपर्छ र? नारी सुलभ लज्जा, कोमलता, जसलाई उर्दूमा नजाकत र नसाफत भनिन्छ, त्यागेर पुरुषोचित रुखो र अक्खडपन अँगाल्नुपर्ने किन होला? लालुपातेको सुरिलो बोटले खैरको बोट किन हुनु? हुन त मेरो भनाइ आधुनिकाहरूलाई र केही पुरुषहरूलाई पनि अपाच्य हुनसक्छ। म विवाद नगरेर मात्र के भन्न चाहन्छु भने, कुनै पुरुषले आज पनि नारीको लवाई खवाई बोलाएर हिँडाइको अनुकरण गरे भने हास्यास्पद र कतिपय स्थितिमा लज्जास्पद पनि हुन्छ। म नारी त होइन, तर मलाई लाग्छ त्यस्तो स्त्रीण पुरुषको कामना सायदै कुनै नारीलाई होला। त्यसै गरी एउटी नारीले पुरुषको लवाई खवाई बोलाएर हिँडाइको अनुकरण गरे भने के होला? मातृजाति भएकाले नारीमा प्रकृतिले माया, ममता, लज्जा, कोमलता, प्रेम र स्नेह बढी मात्रामा प्रदान गरेको छ, र पुरुष जातिमा स्वाभाविक रूपले र बढी मात्रामा पाइने हिंसक प्रवृत्ति नारीमा धेरै कम पाइन्छ। प्रकृतिको यस सुन्दरतम उपहारको आज उपेक्षा भएको जस्तो लाग्छ मलाई। यही माया ममता र प्रेमको सर्वकालीन विश्वजयी भावना नारीमा नित्य प्रवाहशीलता रहेको हुनाले नै उसलाई पूर्वीय दर्शनमा वन्दनीय मानेको छ। यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता, अर्थात् जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवता पनि प्रसन्न रहन्छन्। संसार हाँक्नेहरू बढी पुरुषहरू भएर होला, विश्वमा यति धेरै गृह युद्ध चलेको र अशान्ति मचिएको। अब यो 21औं शताब्दीमा महिलाहरू पनि संसार चलाउने आकांक्षाले जुर्मुराउन थालेका छन्। दक्षिण कोरिया, जर्मनी आदि देशहरूमा त प्रथम महिलाहरू छँदैछन्। सुनिन्छ संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्य जस्ता शक्तिशाली देशहरूमा पनि अब आउने चुनावमा महिलाहरू राष्ट्रपति तथा प्रधानमन्त्री पदमा विजयी हुने प्रबल सम्भावना छ। नारीहरूले राज्य सञ्चालन गरे कमसेकम जुँगे लडाईँ त हुँदैन थियो होला। युरोपमा विकास भएको छ, यो कुरालाई कसले नकार्न सक्छ र? बाहिर -5 डिग्री तापमान भए पनि कोठाभित्र न्यानै हुन्छ, स्वेटर कोट लगाइराख्नु पर्दैन, बिजुली कहिले झिम्बेकसम्म पनि गर्दैन, बाहिर सडकमा कहीं हिलो र धुलो छैन, आएको 40 दिन भइसक्यो जुत्तामा पलिस गर्नु परेको छैन। तपाईँहरू हाँस्नुहुन्छ होला, नुहाउँदा जिउ दल्छु, मैल पनि सेतै निस्किन्छ। सार्वजनिक यातायातको कति राम्रो व्यवस्था! काठमाडौँभन्दा दोब्बर ठूलो यस सहरमा ट्राम, बस र पातालीय ट्रामका सघन जाल बनाइएको छ। ती निर्बाध र तीव्र गतिका छन्, परिणामस्वरूप 15 देखि 20 मिनटमा सहरको एक कुनाबाट अर्को कुना पुग्न सकिन्छ। यात्रुहरू बीच धक्कम धुक्की, रेलम्पेल, पाकिटमारहरूको बिगबिग र महिलाहरूसँग दुर्व्यवहार आदि छैन, किनभने हर 5-7 मिनटमा गाडी पाइहाल्छ। कति त खाली नै पनि हुन्छन्, तर खाली भए पनि घुमिरहन्छ। तर कस्तो आश्चर्य, सबै थोक छ तैपनि मेरो मन किन लाग्दैन यहाँ? किन यसले काठमाडौँ किर्तिपुर सयपत्री नै सम्झिरहन्छ? यो विकसित र धनी राष्ट्रमा भएर पनि मेरो पागल मन किन अविकसित र गरिब नेपालकै सपना देखिरहन्छ? हिमाल, पहाड, लेक बेसी टार, काठमाडौँका सडकमा हतारिएका माइक्रो टेम्पो बस कार, डाँडा काँडा, नदी छाँगा छहरा, जंगल फाँट, खेत मैदान, महल भवन, घर टहरा, हिमपात, वर्षा, गर्मीको ताप, वसन्तमा मधेसकी बिरहिणी, कोइलीको पञ्चम आलाप, सडक पसलको चियाको स्वाद, फुटपाथ बजारको मूल मलाई, साथीभाइको हँसी मजाक। केही पनि छैन त यहाँ, मन कसरी लागोस्। यहाँको यान्त्रिक जीवन जसले यहाँका मान्छेको मानवीय सम्बन्ध र भावनाहरूलाई थिचिराखेको छ। यहाँ पति पत्नीको छुट्टा छुट्टै ब्याङ्क अकाउन्ट हुन्छ, अनि छोराछोरीहरूका लागि छुट्टै जोइन्ट एकाउन्ट। रेस्टुरेन्टमा खाना खाए साथी साथी त के, लोग्ने स्वास्नीले पनि पैसा छुट्टा छुट्टै तिर्छन्। यहाँ सधैँ सँगै काम गरे पनि साथीले एक वचन नसोधी गपागफ खाँदा आफूले बिस्तारै सुटुक्क थुक्ने लु बाहेकहरू विकल्प छैन। यहाँ छोरा बुहारीले आमा बुवालाई डिनर खान निम्तो दिन्छन् र आमा बाउ पनि खुसीले मक्ख पर्छन्। यहाँ 17 वर्ष पुगेपछि आमा बुवाको नियन्त्रणबाट मुक्ति पाए भनेर छोराछोरीले साथीहरूलाई पार्टी दिन्छन्। यहाँ आफ्नै छोराछोरीलाई पनि रिस उठ्यो भन्दैमा आमा बुवाले कुट्न त के, छुन र हप्काउन पनि पाउँदैनन्। यहाँ जसले जे गरे पनि कसैले कसैलाई केही भन्दैन, तर आफ्नै करेसाबारीको पातको सिङ्गर डढाउनुभन्दा पहिले छिमेकीलाई सोध्नुपर्छ। यहाँ काका, मामा अनि सानी आमालाई पनि नामै काटेर बोलाइन्छ, र कुनै वृद्ध महिला वा पुरुषलाई अङ्कल आन्टी भनेर बोलाइयो भने डोन्ट कल मी आन्टी, आई एम नट योर आन्टी भनेर गाली हप्काई खाइन्छ। यहाँ वर्तमान पतिलाई पूर्वपतिसँग परिचय गराइन्छ। यहाँ विवाहै नगरिकन सँगै बसे पनि बेस, विवाहै नगरिकन सन्तान पाए पनि बेस, केटीले केटीसँग बिहे गरे राम्रो, केटाले केटासँग बिहे गरे भने झनै बेस। एउटै शब्दको अर्थ देशकाल परिस्थिति अनुसार कति फरक हुँदो रहेछ। विवाह भनेको पश्चिमाहरूका लागि नितान्त वैयक्तिक सम्झौता हो, जो उसले मात्र आफूलाई गर्दछ, र त्यसको लाभ हानि पनि नितान्त वैयक्तिक रूपले बिहोर्छ। काका, काकी, मामा, माइजु र उनका छोराछोरीका कुरा त परै जाओस्, आफ्नो साक्खै दाजुभाइ, दिदीबहिनी, यहाँसम्म कि आमा बुबासँग पनि बिहेको लागि न त सरसल्लाह आवश्यक मानिन्छ, न त्यसपछिको परिणामका लागि। विवाह सम्बन्धी पूर्वीय मान्यता जसअनुसार विवाह दुई व्यक्तिबीच भए पनि प्रायजसो यो परिवारको लागि गरिन्छ, र त्यसरी परिवारको राय सल्लाह अनिवार्य हो भन्ने कुरा यहाँ असङ्गत देखिन्छ। अझ हिन्दू संस्कृति अनुसार त विवाह भनेको जन्म जन्मान्तरको सम्बन्ध हो, र यो दुई शरीर मात्रै होइन दुई आत्माको पनि मिलन हो भन्ने मान्यताको लागि यस समाजमा कुनै ठाउँ छैन। मान्छेहरू आफ्नो अधिकारप्रति निकै सचेत छन् यहाँ। फेरि अधिकार पनि कति किसिमका छन्, कति थरीका। महिला अधिकार, पुरुषलाई त अधिकार चाहिँदैन क्यारे, बाल वा सन्तान अधिकार, आमा बुबालाई अधिकारको के खाँचो र समलिङ्गीहरूको अधिकार, विपरीत लिङ्गीहरू सबै समलिङ्गी भइदिए पनि हुन्छ जस्तो। मानव अधिकार यहाँसम्म कि पशुपक्षीहरूलाई थाहा नभए पनि उनका अधिकार पनि र त्यसका पालनाका लागि धेरै मान्छेहरू अहोरात लागि परेका छन्। तर ती अशक्त वृद्ध जो 5-10 पेन्चका लागि सडकमा किनारमा दिनभरि उभिन्छन्, उनको अधिकार कहाँ छ होला? पहिलो दिन त मैले उनलाई देख्दै देखिनँ। फुटपाथको छेउमा पाइतालादेखि टाउकासम्म एउटा पुरानो ओभरकोटले छोपिएकोले र साथै हिउँ परिराखेको हुनाले म छिटो छिटो हिँडेकोले होला। उनी सधैँ त्यही ठाउँमा उभिन्छन्। हिउँ परे पनि नपरे पनि, पानी परे पनि नपरे पनि, काम लागे पनि नलागे पनि, कुनै दिन बिदा छैन उनलाई, सप्ताहन्त पनि छैन, केही भन्दिनन्, हात मात्र फिजाउँछिन्। उभिदा उभिदा धेरै थाकिन् भने कुप्रिएको शरीरलाई ढुङ्गे पर्खालमा अडेस लाउँछिन्। बस्ने ठाउँ पनि त छैन। एक दिन चिसो फुटपाथमा बस्नलाई कार्डबोर्डका टुक्राहरू ओछ्याउने प्रयास गरेको देख्दा मन थाम्न सकिनँ। कुनै दिन यही कुप्रिएको शरीर कति सुगठित थियो होला, कति सुन्दर युवकहरू यसैका लागि आकाशको तारा टिपेर ल्याउन पनि उद्यत हुन्थ्यो होला। त्यही स्ट्रिटमा अलि पर एउटा वृद्ध पनि उभिन्छ भिखका लागि। एक दुई दिन त मैले केही पेन्स दिएँ पनि ती वृद्धलाई, तर त्यसपछि उसको आँखामा सामना गर्न नसकेकोले म अर्को बाटो हिँड्न थालेँ। त्यसको ग्लानीले अझै पनि मलाई पिरोलिरहेको छ। ऊ आउँछ, सधैँ उभिन्छ त्यही ठाउँमा, एउटा सानो मैलो टुक्रा छ उसँग कपडाको नाउँमा, एउटा कुच्चिएको बटुको, एउटा मैलो झोला, एउटा बाङ्गिएको लट्ठी, उसको सम्पत्ति। काम लागे पनि नलागे पनि, पानी परे पनि नपरे पनि, ऊ आउँछ, सधैँ उभिन्छ त्यही ठाउँमा, एक दुई रुपियाँ कहिले, एक दुई मुठी अन्न पाउँछ दानको नाउँमा। कस्तो विडम्बना हो यो, पशुपक्षीको अधिकारका लागि लड्ने हामी वृद्ध वृद्धाको अधिकार किन सुरक्षित गर्न सकेका छैनौँ? डाक्टरको घरमा बिरामी भने चाहिँ विकसित देशमा पनि किन यस्तो? संयुक्त राज्य अमेरिका जस्तो विश्वकै सबैभन्दा धनी र विकसित देशमा पनि हजारौँ बालबालिकाहरू शोषित छन्। अस्ति मात्र सिएनएन टिभीले फलाग्दै थियो हजारौँ बेघर छन् रे, विशेष गरेर काला अमेरिकीहरू। प्रसिद्ध अमेरिकी साहित्यकार पल थरोलाई एकजना भारतीय महिलाले, तिमीहरू हामी विकासशील देशका गरिब र गरिबीका बारेमा त खुब लेख्छौ, तर तिम्रो आफ्नै देशका बेघर र गरिबहरूबारे किन नलेखेका भने सोधेर निरुत्तर पारिदिएकी थिइन्। त्यही किताबमा थरोले स्वीकार गरेका छन् अमेरिकालाई विद्यमान गरिबीलाई। उसले भन्छ गरिब अमेरिकीहरूबारे एउटा दुःखद किताब लेख्नु आवश्यक छ, तर समस्या के छ भने त्यस संसारभित्र कसरी छिर्ने? त्यस्तो पुस्तक उसैले लेख्न सक्छ जो त्यस ठाउँमा बस्छ। भारतका गरिबहरूलाई भेट्न सकिन्छ, उनीहरूसँग कुराकानी गर्न सकिन्छ, प्रायःजसो उनीहरू मित्रवत हुन्छन् र सामान्यतया उनीहरूसँग कुनै खतरा हुँदैन। तर कोही पनि भारतीय गरिब बस्तीहरूमा सजिलै गए चाहिँ गरिब अमेरिकी बस्तीमा गएर प्रश्नहरू सोध्न सक्दैन। म गरिब भारतीय बस्तीमा सजिलै जान सक्छु, प्रश्नहरू सोध्न सक्छु, तिनका जवाब पाउन सक्छु, साथै उनीहरूबाट आतिथ्य पनि पाउँछु। अमेरिकाका यस्तै बस्तीहरूमा मिसिसिपीका ज्याक्सन, बोस्टनका रक्सबरीका छेउछाउ, वासिङटन डिसीका एनाकोस्टा क्षेत्र र त्यस्तै थुप्रै अरू ठाउँहरूमा मैले गएर किताब लेख्नलाई प्रश्नहरू सोध्दै हिँडेँ भने म लुटिन र पिटिन सक्छु। ती गरिब अमेरिकीका व्यथा कथा अखबार र युएनओ रिपोर्टहरूमा पाइँदैन, ती पाइन्छन् साहित्यमा, विशेष गरिकन अफ्रिकी अमेरिकी सर्जकहरूका कविता कथा नाटक तथा आत्मसंस्मरणहरूमा। ल्याङ्स्टन ह्युज र गेभेन्टोलन बुक्स मेरा अति प्रिय कविहरू हुन्। चल्तीका लोकप्रिय गोरा अमेरिकी उपन्यासकार जन ग्रिसमले पनि आफ्नो चर्चित उपन्यास दि स्ट्रिट लयरमा गरिब बेघर होमलेस काला अमेरिकीहरूको मर्मस्पर्शी चित्राङ्कन गरेका छन्। कहाँ पुगेन अमेरिकी र युरोपियन बुद्धिजीवी र योजनाकारहरूका गृद्ध दृष्टि, जसले गर्दा विकसित मुलुकमा पनि यस्ता कारुणिक दृश्यहरू देखिन्छ। तपाईँ श्रुति सम्वेकमा आज नियात्रा सुनिरहनु भएको छ। प्राध्यापक डाक्टर विष्णु यस राईको नियात्रा, भिएनामा तीन महिनाको वाचन सुनिरहनु भएको छ। भिएनामा तीन महिनाको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेग तपाईँ उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेगमा हामी आज प्राध्यापक डाक्टर विष्णु एस राईको भिएनामा तीन महिना शीर्षकको नियात्रा सुनिरहेका छौं। यसको बाँकी अंश वाचन अब सुनौ। समय कति छिट्टो कुद्दो रहेछ। मार्च महिना लागिसक्यो। स्वदेशमा ऋतुराज वसन्तको आगमन भइसक्यो होला। बोट बिरुवाहरू नयाँ हरित पत्रले ढाकिए होलान्। फूलहरू फुल्न थाले होलान्। घर अगाडि उभिएको आरूको बोट रातै भयो होला। आम्र मञ्जरीको मादक सुगन्धले बौलाएकी कोइलीले पञ्चम आलाप गर्न थाली होली। बारीमा केराउको रातो निलो फूलमा माउरीले गीत गुनाउन थाले होलान्। अलहड भैंसमा पाइला टेकेकी त्यसै त्यसै हाँसिरहने युवती झैं प्रकृतिले सिङ्गार गर्न थाली होला। यहाँ त्यस्तो केही भइसकेको छैन, तर यिनीहरूले मन पराउने ग्रीष्म ऋतुका लक्षणहरू देखिन थालेका छन्। हुन त यसपालिको शिशिर सबैभन्दा उष्ण शिशिर भयो अरे युरोपमा। फिनल्याण्डबाट साथी तोबीले यसपालि मनपरी स्किइङ गर्न पाइन भनेर मेल पठाएकी थिइन्, कारण हिमराशि द्रवित हुन थालेको थियो। आफूलाई चाहिँ अहिले ठिक भएको छ। आम पाहुना घाम पाहुना जस्तो यदाकदा झुल्किहाल्छ। ग्राहकहरूलाई लोभ्याउन रेस्टुरेन्टहरूले बाहिर फुटपाथ छेउमा कुर्सीहरू राख्न थालेका छन्। पार्कहरूमा सुकेर झरेका पातहरू, सफा गरिएकाले फूल बिरुवाहरूका सियो जस्ता तीखा हरिया टुसाहरू पृथ्वी माताका काखबाट चियाउन थालेका छन्। कुनै बालकले आमाको काखबाट पछ्यौरी हटाएर अचम्म मानेर बाहिरी संसारलाई हेरे जस्तो। छेउकै बेन्चहरूमा वृद्ध दम्पतिहरू बस्न थालेका छन्, सायद विगतका रंगीन र रंगहीन पानाहरू पल्टाउन। युवतीहरूले ओभरकोट फालिसके र अरू वस्त्रहरू पनि विस्तारै फाल्दैछन्। स्ट्रेप्टिज डान्सरले एउटा एउटा गरी आफ्ना वस्त्रहरू फुकाले जस्तो। शनिबारको दिन अफिस छैन, त्यसै त्यसै बरालिँदै विन्डो सपिङ गर्दै लेसर फेल्डग्रोफ ग्रासेमा अवस्थित सेन्ट पिटर्स कथिड्रल पुगेछु। कति प्राचीन, कति भव्य, कति सफा, कति शान्त। भित्र सिरे लहरे बेन्चहरू राखिएका छन्। कुनाहरू र प्रवेशद्वारका दुवैतर्फ सन्तहरूका मूर्ति अगाडि मैनबत्तीहरू बलिरहेका छन्। कोही बोल्दैनन्। म एउटा बेन्चमा बसे। सबभन्दा अगाडिको लहरको देब्रे छेउमा एक युवा दम्पति बसेका छन्, निस्तब्ध निश्चल। युवतीको शिर युवकको काँधमा अडिएको छ। मदेखि तीन बेन्च अगाडि दायाँ एकजना महिला अचल भएर बसेकी छन्। उनका आँखाहरू टाँसिएका छन् जीससका अनुहारमा। उनका सुनौला कपाल कुनै छहरा झैं गाला र काँध हुँदै उनका पिठ्यौमा छरिएका छन्। म बसेको बेन्चको पल्लो छेउमा एकजना अधवैंशी आँखा चिम्म गरेर ध्यानावस्थित अर्धचेतन अवस्थामा छ। न त्यसलाई सुसुप्तावस्था भन्न सकिन्छ, न त जागृतावस्था नै। एउटा अनौठो शान्ति छ जसलाई भङ्ग गर्ने इच्छा हुँदैन। कुनै शान्त पोखरीमा बालकले सानो ढुङ्गा फालेर ससाना तरङ्ग उत्पन्न गरिदिए झैं बेला बेला नवागन्तुकहरूले गर्दा केही ध्वनि केही शब्दहरू कानका पर्दामा खस्छन्। नत्र भने त्यहाँ अनिर्वचनीय शान्ति छ। सबैले पनि आफ्ना सदैव गतिमान पाइलाहरू रोकेर विश्राम गरेछ। म पनि केही बेलासम्म अभिभूत भएर बसिरहन्छु। कथिड्रलको बाहिर दुईवटा ससाना पुष्प वृक्षहरू मनज्ञ फुलेका छन्। ठूला रखहरूमा भर्खर हरिया टुसाहरू देखिन थालेका छन्। सफा परिसरमा बेन्चहरू ओछ्याइएका छन्। कथिड्रलका द्वारहरू खुला छन्। कसैलाई पनि भित्र पस्न बाधा अवरोध छैन। हाम्रा मन्दिरहरू किन त्यस्तो अव्यवस्थित फोहोर र अशान्त? जति ठूलो मन्दिर त्यति बढी हल्ला, जति ठूलो मन्दिर परिसर त्यति धेरै फोहोर। मन्दिरका ढोकाहरू किन सबैका लागि खुल्दैनन्? हिन्दू धर्मावलम्बीको संख्यामा दिनानुदिन ह्रास हुनुको एउटा प्रमुख कारण यसको सर्वसुलभता नहुनु पनि हो जस्तो लाग्छ। उनै पुराना मान्यताहरूलाई अहद अनुकरण गरिराखेका छौं हामी आज पनि। प्रसिद्ध उर्दू कवि फैजका पंक्तिहरू सम्झिन्छु। सच कह दू ये विरह मन गर्तु बुरा न माने, सच कह दूं ये विरह मन गर्तु बुरा न माने, तेरे बुतत्ते के सारे बूत हो गए पुराने। धर्म के हो, की हो धर्म, जीवन दर्शन, ईश्वर प्राप्ति, गलत सही, न्याय अन्याय मीमांसा, लौकिक आचार विचार, मृत्यु पश्चात को जीवन। म यहाँ धर्म र ईश्वर सम्बन्धी गहिरो गन्थन गर्न चाहन्न, त्यसै पनि गालिबले भन्नुभएको छ, बहुत गहिराईमै नजा गालिब, डुब जाएगा। यदि धर्म ईश्वर प्राप्तिको लागि हो भने मन्दिर मस्जिद गिर्जाघर किन चाहिन्छ? कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो? मेरो मनमा महाकवि गुनगुनाउन थाल्नुहुन्छ। मानिसले गरेको धर्मको अन्धानुकरणप्रति फक्कड कवि कबीरको भनाई हिन्दूहरूप्रति जति सटीक र मार्मिक छ, पाहन पुजे हरि मिले तो मै पुजौं पहाड, ताते ए चक्की भली पिस खाए संसार, त्यस्तै मार्मिक छ उनको व्यङ्ग्य मुसलमानहरूप्रति पनि। कङ्कड पाथर जोडी के मस्जिद लियो बनाए, ता चढी मुल्ला बाङ दे क्या बहिरो हुए खुदाए। मन्दिर मस्जिद गिर्जाघर ईश्वर प्राप्तिका लागि अपरिहार्य नभए पनि अनावश्यक होइनन्, किनभने यिनले ईश्वर साधनामा मद्दत पुर्याउँछन् भन्ने धारणा केही मात्रामा सही होला, र त्यो सही हो भने गिर्जाघर र मोनास्टरले मात्र त्यो धारणाको पुष्टि गर्दछन्, किनभने गिर्जाघर मात्र शान्त हुन्छ, बाँकी मन्दिर र मस्जिद जहाँ नरमुण्डहरूको अपार भीड, जहाँ मान्छेले मान्छेलाई कुल्चेर परलोक पठाइदिन्छन्, के को शान्ति र कहाँको ध्यान? पाण्डवहरू वनवास हुँदा यक्षको प्रश्नको जवाफ युधिष्ठिर बाहेक कुनै भाइले दिन सकेनन्। आज हामी कतिले त्यो प्रश्नको जवाफ दिन सक्छौँ? यक्ष प्रश्न थियो, संसारमा सबभन्दा अचम्मको कुरो के हो? र युधिष्ठिरको उत्तर थियो, संसारमा सबभन्दा अचम्मको कुरो के हो भने मान्छेलाई थाहा छ कि एक दिन उसले मर्नै पर्छ, तर कोही पनि मर्न चाहँदैन। तर के गर्ने, जातस्य हि ध्रुव मृत्यु, अर्थात् यस संसारमा जन्म लिएपछि मर्नु त पर्छ नै, अनि मृत्यु पश्चातको अनिश्चितताको भयले मान्छे मन्दिरमा जान्छ, मूर्तिलाई ढोक्छ, घण्टसण्ट बजाउँछ, माग्नेलाई पनि एक दुई रुपियाँ दिइहाल्छ। हाम्रा वामपन्थी नेता जस्तो प्रगतिशील देखिनु देखाउनु छ भने मन्दिर जाँदैन, घरमै पूजापाठ गर्छ, रुद्री सुद्री लाउँछ, टिको थाप्छ र स्वर्गमा काङ्ग्रेसी नेताको एकाधिकार नहोस् भनी प्रभुमा अर्जी पेश गर्छ। धर्म र ईश्वर सम्बन्धी यो संक्षिप्त चर्चा यति भनेर समाप्त गर्न चाहन्छु कि साँच्चै ईश्वर छ भने र साँच्चै उसले मृत्यु पश्चात उसको पूजा कसले कति गरे, कहाँ गरे र कति भव्यताका साथ गरे भन्ने कुराकै आधारमा पुरस्कार र दण्डको व्यवस्था गर्छ भने मलाई नर्कमा आजीवन कारावास बाहेक अरू विकल्प छैन। हिजो डुनाउ नदी हेर्न गएको थिएँ, किनभने कुनै मलाई पानीसँग बढी नै प्रेम छ। जर्मनीमा नोबेल सरसँग काम गर्दा विदामा उहाँ पहाड जान चाहने, म चाहिँ समुद्र। समुद्रको असीमितताले मलाई सधैँ आकर्षित गरेको छ। आँखाले नभ्याउने गरी क्षितिज पारीसम्म फिँजिएको यसको पानी, कहिले नथाक्ने गरी किनारलाई अङ्गालोमा राइरहने यसका लहरहरू, यसको आफ्नै विशिष्ट गन्ध, आफ्नै विशिष्ट आवाज, अनि यसको आफ्नै विशिष्ट रङ्ग जो सूर्यका किरणसँग छिनछिनमा बदलिन्छ। प्रातः उषाकालमा गुलाबी, मध्याह्नमा सुनौलो निलो, गोधुली याममा बैजनी, अनि रात्रिमा कालो। यहाँलाई समुद्र छैन, डुनाउ नदीले केही हदसम्म समुद्र नभएको क्षतिपूर्ति गर्छ। यो युरोपको सबैभन्दा ठूला नदीहरूमध्ये एक हो भन्ने कुरा यसलाई हेर्दै थाहा भइहाल्छ। यसको छेउमा एउटा सानो तर सफा रेस्टुरेन्ट बाहिर बसेर बियर तान्दै रमिता हेर्छु। साइकलहरू गुडेका, ससाना नानीहरू दगुरेका, बुढाबुढीहरू हात समाएर हिँडेका, तन्नेरी तरुणीहरू अँगालो मारेका, एकल काँटीहरू आफ्ना कुकुरहरू, कुनै गैँडा झैँ घ्याम्पे, कुनै कति दिनले नखाएको स्याल झैँ सिन्के, कुनै ठूलो मुसा जत्रो, कुनै सानो हात्ती जत्रो, कुनै कति राम्रो हेर्दै सुमसुमाउँ जस्तो, कुनै कति घिनलाग्दो हेर्दै हिर्काउँ जस्तोलाई डोराएका, अनि अलिअलि परबाट कालेनबेरको डाँडाले बोलाइराखेको। अस्ति भर्खरै मात्रै त्यो डाँडा पुगेर आएको, तर फेरि जाउँ जाउँ जस्तो लाग्छ। यो डाँडाको पनि आफ्नै इतिहास छ। मध्यकालमा तुर्की सेनाको आक्रमण हुँदा यसै डाँडामा युरोपियनहरूको सम्मिलित सेनाले त्यसलाई विफल गरी तुर्कीहरूलाई लखेटेको थियो, अन्यथा आज भिएना टर्कीको एउटा अङ्ग हुन्थ्यो होला। युरोपमा कफीको प्रचार पनि त्यसै बेलादेखि सुरु भएको मानिन्छ, किनभने तुर्कीहरू पछि हट्नुपर्दा हतारमा उनीहरूले आफ्ना प्रिय पेय पदार्थ कफी पनि धेरै मात्रामा छोडेर जानु पर्यो, जसलाई चाखेर युरोपियनहरू कफी पिउन पल्केका हुन्थे। त्यो डाँडाभन्दा बढी रमाइलो छ त्यसको फेदीमा रहेको अङ्गुर बाग। अङ्गुरका बोटहरू सिधा लाइनमा उभिएका सैनिकहरू सरह सतर्क भएर उभिएका जस्तो देखिन्छन्। पहर टाढासम्म लम्पसार परेको यस अङ्गुर बागले इलामको चियाबारीको सम्झना गराउँछ, अनि हावाले सुसेल्न थाल्छ, अल्झे छ क्यारे पछ्यौरी तिम्रो। रेस्टुरेन्ट अगाडि निकै मानिस जम्मा भइसकेका छन्। कुर्सी खाली छैन। खाना खान कति धेरै समय लगाउँछन् यिनीहरू। बिस्तारै कुरा गर्दै खाँदै खाँदै कुरा गर्दै खाना खान्छन् कि प्रेमिकालाई माया गर्छन्। अन्त हुने छाँटकाँटै हुँदैन। हामी नेपालीमा त धैर्य कहाँ, पलिटी कस्यो, सल्याप सुलुप गर्यो, सकि त हाल्यो। खानालाई पनि त के हुन्छ र, दाल भात र तरकारी अचार, भाग्य बलियो छ भने, छैन भने ढिँडो र खुर्सानी वा सुक्खा रोटी र प्याज। खाइसिदाउन कति नै समय लाग्छ र, मभन्दा पहिलादेखि नै बसिराखेकाहरूले अझै आधी पनि खाइसकेका रहेनछन्। म चाहिँ उठेर आफ्नो बाटो लाग्छु। युकेबाट एलानको मेल आएको छ। नोभेम्बरमा हुने सृजनात्मक लेखन कार्यशालामा इन्डोनेसिया आउने कि नआउने भनेर सोध्या छ। बबले पनि मार्च 2015 पोल्यान्ड आउने कार्यक्रम के हुने हुन् भनी सोधेको छ। कति अगाडिदेखि यिनीहरू प्लान गर्छन्। दुबईको उमेर 70 नागिसक्यो, तर अहिले पनि उत्तिकै जाँगरिला छन् बुढाहरू। दुबई विश्वविद्यालयमा काम गर्छन्। हामी 60 काटेपछि मृत्युलाई फर्किँदै बस्छौँ। हाम्रो सरकार पनि आफ्ना नागरिकलाई 60 पुगेपछि काम गर्न सक्दैन भनेर 58 अवकाश दिन्छ। एकपल्ट काठमाडौँ विराटनगर रात्रिबस छेउमा बसेको सज्जनसँग कुरा भएको सम्झन्छु। उहाँले मेरो पानीको बोतल देखेर अलिकति पानी खान सकिन्छ भन्दा मैले बोतल उहाँलाई दिएँ। बोतलबाट खटखट पानी पिएर तृप्त भएपछि नारायण नारायण भनेर आँखा चिम्लेपछि उहाँलाई मैले सोधेँ, तपाईँ बिरामी हुनुहुन्छ? होइन, तर अब 60 लागिसक्यो भाइ, उमेर पुगिसक्यो। उहाँले यसरी भन्नुभयो मानव 60 पुग्नु कुनै अपराध हो जस्तो। तर 60 त त्यति धेरै होइन, मान्छेले 80 हेर्छन् हिजोआज, मैले भने। होला, उहाँले भन्नुभयो, तर अब धेरै बाँचेर पनि के गर्नु छ र? दुईवटा छोराहरू दुबई काठमाडौँमा सरकारी जागिरमा छन्। दुईटी छोरी दुबईको बिहे भइसक्यो। ज्वाइँहरू पनि राम्रै जागिरमा छन्। तीनवटा नाति नातिनाहरू पनि छन्। अब अरू के चाहिन्छ र? कालले लगे पनि केही छैन। यति भनेर उहाँले आँखा चिम्मा गर्नुभयो। आफ्नो 60 वर्षको जिन्दगीमा पहिला आमा बुबाको र त्यसपछि छोराछोरीको आवश्यकता र रहर पुरा गर्दै बुढाको जीवन बित्यो। के उसको आफ्नो कुनै रहर, कुनै सपना पुरा भयो होला? यही हो हामी आम नेपालीको जीवन र चाहना। छोराको सरकारी जागिर, छोरीहरूको खान्ते पिन्ते परिवारमा बिहे अनि नाति नातिनाको बोनस। यति भएपछि ऊ धैर्यपूर्वक मृत्युको प्रतीक्षा गर्छ। हेर्दा हेर्दै अप्रिल महिना पनि लागिसक्यो र आइसक्यो मेरो फर्किने बेला पनि। युरोपियनहरूको सहर भिएनाबाट, मुसलमानहरूको सहर इस्तान्बुल र त्यहाँबाट भारतीयहरूको सहर दिल्ली पार गरेपछि मात्र नेपाल पस्न र हिमाल हेर्न पाइने भयो। दिल्ली जाँदा कुनै दिल्लगी हुन्छ कि भन्ने घिडको मनमा पनि लागिरहन्छ। ठुल्लाईको देशमा कहिले पनि सजिलो अनुभव भएन मलाई। मेरो स्पोन्सरलाई कति अनुरोध गरेँ मेरो यात्रामा दिल्ली नपारिदेऊ भनेर, मानेन। सबैभन्दा सस्तो रुट त्यही हो भनेर ओठे जवाफ पाइयो। नभन्दै दिल्लीमा दिल्लगी भइ नै हाल्यो। युरोप र एसियाका 20 मुलुकहरूका अन्तर्राष्ट्रिय एयरपोर्टमा ट्रान्जिट गर्दा सरासर सम्बन्धित एयरलाइनको ट्रान्जिट डेस्कमा गएर टिकट वा बोर्डिङ पास देखाउन साथ उडान गेटतर्फ वा ड्युटी फ्री सपतिर जाँदा भइहाल्छ। तर इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल नयाँ दिल्लीमा त्यसो भएन। एउटा तन्नेरी बालेर तीनवटा भर्खरकी पोथीहरू बात मार्दै गरेको र एउटी पोथीले कम्प्युटरमा टाइप गरिराखेको ट्रान्जिट डेस्कमा गएर आफ्नो टिकट देखाउँदा कहाँ जान आए ओ काठमाडौँ भनाईमा उसको टोनले नै मनमा चिसो पसिसक्यो कि अब सजिलै यहाँबाट उम्कन पाइँदैन होला। त्यसैले केही नभनी निरीह देखिने गरी त्यहीँ उभिरहेँ र कौन एयरलाइन, टर्किस, किधर गया वो टर्किसवाला आदि सम्भाषण सुनिरहेँ। मेरो पछाडि एउटा अद्वैंसी फ्रान्सेली दम्पति पनि चुपचाप उभिराखे, किनभने केही बेर अगाडि बुढाले आफ्नो फ्रेन्च इङ्ग्लिस ट्राई गर्दा हफकाइ खाइसकेको थियो। नयाँ भारत कुइरीहरूलाई देखेपछि नेपाली जस्तो लुतुक्क हुँदैन, बरु उसलाई सताएर औपनिवेशिक समयको साटो फेर्छ क्यारे। समय बिस्तारै कस्रिँदै गयो, एक युग नै बिते जस्तो लाग्यो। जब ऊ टर्किसवाला आगाया सुनेर ज्यानमा ज्यान आयो। टर्किसवालाले झोलाबाट एउटा फर्म झिक्यो, त्यसमा हामी तिनैजनाको पासपोर्ट लिएर हाम्रो नाम, ठेगाना, पासपोर्ट नम्बर आदि सारेर फर्म डेस्क पछि बसेको भालेलाई टक्रायो र बिन्ती बिसायो, सर जल्दी कर दिया जाए। तर जरा ठन्ड र गर्दिएन जवाफ पाएर चुप लागेर एकछिनसम्म भालेर पोथीको गुटुङ्गु सुनेर बस्यो र अनि भन्यो, सर बोर्डिङ सुरु हुनुवाले आए। जे होस्, बोर्डिङ पास भएर ढुक्क हुन नपाउँदै टर्किसवालाले तपाईँहरूको सामान आइ नसकेको हुनाले गेटमा सोधेर अर्को लगेज ट्याग लिएर जानुहोला भन्यो। तर उसको भारतीय इङ्ग्लिस जति गरे पनि फ्रान्सेली दम्पतिले त्यो पनि आत्तिएको हुनाले बुझ्न नसकेपछि मेरो पछि जानु भनेर इसारा गरिदियो। विमानको झ्यालबाट 8 बिहानको उज्यालोमा सेतो हिमाली श्रृङ्खलालाई देख्दा मनै कस्तो कस्तो भएर आयो। आँखाका कुनाहरू सजल, स्वदेश आइपुगेछु मन ढुक्क भयो। आइपुगेको खुसीमा कस्टमको ढिलो ट्याक्सी गुरुजीहरूको तछाड मछाडको पनि कुनै वास्ता नगरी ट्याक्सीमा बसे। ट्याक्सी गुड्न थाले। विभिन्न किसिमका हर्नहरूले मेरा कानलाई रोजे, तुलाका बादरहरूले आँखालाई, सडकका खाल्टाहरूले बैलगाडा, सवारीको सम्झना गरायो भने भत्केका घरहरूले नेपालको विकासको, बागमती किनारका फोहोरहरू, फोहोरका सगरमाथाहरू र फुङ्ग उडेका नेपाली अनुहारहरू देखेपछि विश्वस्त भए। साँच्चै काठमाडौँ स्वदेश आइपुगेछु। यो थियो प्राध्यापक डाक्टर विष्णु एस राईको नियात्रा भियनामा तीन महिना। आजको श्रृङ्खलामा हामीले यही नियात्रा वाचन गरेर आजको श्रृङ्खला पूरा गर्यौं। हवस् त, आउँदै गरेको विजया दशमीको तपाईँलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै प्राविधिक साथी मनोज विष्ट र म अच्युत घिमिरे पनि आजको श्रुति सम्वेकबाट बिदा हुन्छौ। नमस्कार, शुभरात्रि। Tana na 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 na